سیدنا و مولانا ابی القاسم محمد و اہل بیت الطیبین الطاہرین المعصومین المظلومین المنتجبین المنتخبین المیامین لا سیما للامام المنتظر والحجۃ الثانی عشر الذين اذهب الله عنهم الرجس وطهرهم تطهيرا واللعنة الدائمة الباقية على اعدائهم اجمعين من يوم ظلمهم الى قيام يوم الدين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي وجلنی خالصا لوجهک الکریم یا اللہ صلوات علی محمد و آل محمد. اما بعد فقد قال اللہ سبحانہ و تعالی فی القرآن الحکیم بسم اللہ الرحمن الرحیم ویل للمطففین صلوات علی محمد و آل محمد. برادران عزیز و خواران محترم، قرآن مجید کا 83واں سورہ ہے، سورہ مطففین، اس کی چند آیتوں پر آج گفتگو کا ارادہ ہے. یہ 30ویں پارے میں آپ کو ملے گا. 78واں سورہ ہے قرآن مجید کا، سورہ نبہ، جہاں سے یہ سلسلہ 30ویں پارے کا شروع ہوتا ہے. پھر سورہ نبہ کے بعد سورہ نازعات، سورہ نازعات کے بعد سورہ ابسہ، پھر 81واں سورہ ہے سورہ تکویر، اذا الشمس کورت، پھر اس کے بعد ہے سورہ انفطار، اور سورہ انفطار کے بعد پھر 83واں سورہ ہے سورہ مطففین. یہ سورہ سورہ مطففین اس لیے کہلایا کہ اس میں پروردگار عالم نے مطففین کی مذمت کی ہے. اب ظاہر ہے کہ جب مذمت کی ہے پروردگار عالم نے، تو بسم اللہ کے فوراً بعد ہمیں لفظ نظر آتا ہے کہ ویل للمطففین. ویل کا مطلب ہوتا ہے تباہی، بربادی، ہلاکت، لعنت پروردگار عالم کی طرف سے. اب ظاہر ہے کہ ذہن میں فوراً سوال آتا ہے کہ یہ مطففین کون سا گروہ ہے کہ جس کو پروردگار عالم اس طرح سے ڈانٹ رہا ہے اور جن کی اس طرح سے مذمت کر رہا ہے. مطففین کہتے ہیں ناپ تول میں کمی کرنے والوں کو، کہ جو تول کا مرحلہ جب آتا ہے تو ایک تو وصول کرنے کا معاملہ ہے، تو پورا پورا وصول کرنا ہے، لیکن جب دینے کا مرحلہ آتا ہے تو اس کے اندر وہ کمی کرتے ہیں. اب یہ دونوں طرح سے، تینوں طرح سے، جتنے بھی آپ طریقے سوچ سکتے ہیں ناپ تول کرنے کے، کیا کیا طریقے ہو سکتے ہیں. مثال کے طور پر ایک عام سا طریقہ کار ہے کہ وزن کرنا ہے تو ایک کلو کا باٹ ہے، لیکن اسی کے اندر اگر کسی نے دو نمبری کر دی ہے تو دکھے گا وہ ایک کلو، لیکن ایک کلو ہوگا نہیں. اسی طریقے سے فرض کیجئے کہ کوئی کپڑا بیچ رہا ہے تو گز کے حساب سے اس کو بیچنا ہے، تو وہ کہے کہ مثلا یہ ایک گز ہے مگر ایک گز نہ ہو، تو یہ ناپ تول میں کمی کرنے کے مصادیق ہیں. اسی طریقے سے فرض کیجئے کہ کوئی دودھ بیچ رہا ہے، تو دودھ بیچنے کے لیے اس کا اپنا ایک اوزار ہوتا ہے کہ جس کے ذریعے سے پیمائش ہوتی ہے کہ لیٹر اتنا ہوگا، آدھا لیٹر اتنا ہوگا. تو یہ کیل، کانٹے، وزن کرنے کے جتنے بھی طریقہ کار ہیں یا پیمائش کے جتنے طریقہ کار ہیں، ان کے اندر ٹیمپرنگ کر کے اپنے منافع کو ملٹی پلائی کرنا، یہ وہ چیز ہے کہ جس کو تطفیف کہتے ہیں عربی زبان کے اندر، اور کرنے والے کو کہتے ہیں مطفف. مطففین اسی کی جمع ہے. اگر آپ قرآن مجید کو دیکھیں گے تو پروردگار عالم نے مختلف اقوام کے جرائم کو بیان کیا ہے کہ یہ ان کا جرم تھا. تو عام طور پہ شرک کے ساتھ ان کی کسی نہ کسی جو کمزوری یا ان کا جو گناہ ہے اس کو پروردگار نے ہائی لائٹ کیا. مثلا آپ جانتے ہیں کہ قوم لوط علیہ السلام، ان کا جو سب سے بڑا جرم شرک کے ساتھ بیان کیا گیا وہ یہی تھا کہ وہ ہم جنس پرستی یا گے سیکس یا ہومو سیکسویلٹی کے اندر انوالو تھے. تو اسی طریقے سے مختلف اقوام کے جرائم آپ کو ملیں گے. انہی میں قوم شعیب علیہ السلام کا تذکرہ سورہ ہود اگر آپ دیکھیں گے تو آپ کو اس کے اندر تفصیلات ملیں گی کہ پروردگار عالم نے قوم شعیب علیہ السلام کا جو جرم بیان کیا وہ یہ ہے کہ یہ لوگ ناپ تول کے اندر کمی کرتے ہیں. اسی لیے وہاں پر وہ آیت بھی ہے کہ بقیت اللہ خیر الکم ان کنتم مومنین، کہ جو جناب شعیب علیہ السلام اپنی قوم کو مخاطب کر کے کہتے ہیں کہ بقیتاللہ جس کو اللہ نے باقی رکھا ہے، خیر الکم وہ تمہارے لیے بہتر ہے، ان کن تم مومنین اگر تم مومن ہو تو اس بات کو سمجھو، یعنی یہ بات ایمان کے بغیر سمجھ میں نہیں آ سکتی. اگر ایک انسان فقط دنیا دار ہے اور اس کے سامنے آخرت کا کوئی کانسیپٹ نہیں ہے تو وہ کہے گا کہ اس میں کون سی خیر اور کون سی بہتری ہے کہ مثلا اگر میں ٹیمپرنگ کر لیتا ہوں تو مثلا 200 روپے مجھے ملیں گے، ٹیمپرنگ نہیں کرتا ہوں تو 150 روپے مجھے ملیں گے، تو 50 روپے اس میں زیادہ مل رہے ہیں، تو یہ کیسے ہو سکتا ہے کہ یہ میرے لیے بہتر ہو؟ مسئلہ سارا یہ ہے کہ انسان کثرت کو برکت کے ساتھ کنفیوز کر دیتا ہے، وہ سمجھتا یہ ہے کہ کثرت ہی سب کچھ ہے، جبکہ جتنا امپورٹنٹ کوانٹیٹیولی آگے بڑھنا ہے اس سے زیادہ امپورٹنٹ کوالیٹیٹیولی آگے بڑھنا ہے کہ انسان کیفیت کے اعتبار سے بھی ترقی کرے. اسی لیے مجھے یاد ہے کہ بعض علماء کا یہ جملہ میں نے سنا تھا کہ وہ کہا کرتے تھے کہ خدا سے کثرت مانگو مگر کثرت سے زیادہ برکت مانگو، کہ پروردگار عالم سے یہ کہو کہ مالک کم بھی ہو تو ایسا ہو کہ اس کے اندر برکت. یعنی آپ فرض کیجئے، میں ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں، ایک انسان ہے 2 کروڑ روپے اس نے کما لیے اور پھر اس کے بعد ایک بیماری کے اندر ایسی مبتلا ہو گیا کہ جس کے نتیجے میں اس کے وہ کروڑوں ختم ہو گئے، تو کیا کمایا اس نے؟ تو بالآخر اس کا یہ مال کیا اس کے کام آیا؟ یہ وہ چیز ہے کہ جس کو اگر آپ دیکھیں گے نا تو پروردگار عالم دوسرے مقام پر کہ الذی جمع مالم و عددا، یہ وہ ہے کہ جو بس مال جمع کرتا رہا اور اس کو گنتا رہا، اتنا ہو گیا اب اتنا ہو گیا اب اتنا ہو گیا، اس کا پرپس کیا تھا؟ نمبر ایک کمایا کیسے اور نمبر ایک پھر اس کو خرچ کہاں پر کیا؟ اسی طرح سے سورہ مسد کے اندر بھی اگر آپ دیکھیں گے تو ابو لہب کے جو جرائم بیان کیے گئے تھے اس کے اندر کیا تھا؟ ما اغنا عنہ مالہ و ما کسب، اس کا مال اس کے کام نہیں آیا. اس لیے کہ اگر اس نے بہت زیادہ کما بھی لیا تھا تو اس کے اندر کون سی برکت ہونی ہے کہ جس میں ایک انسان حرام کے ذریعے سے بس اس کو کسی نہ کسی طریقے سے اکومولیٹ کرتا جا رہا ہے. میں آپ کی خدمت میں عرض کروں کہ ہمارے ایک بہت محترم دوست جن کا بعض مجالس کے اندر میں نے ذکر بھی کیا، وہ میڈیکل کے پروفیشن سے ان کا تعلق تھا، تو نام ان کا نہیں لے رہا ہوں، مصلحتاً نہیں لے رہا ہوں، لیکن یقین جانی ہے کہ بہت قریب ہو کے آپ سے عرض کر رہا ہوں کہ اب میں بھی 48-49 کا ہونے لگا ہوں، تو اتنے سالوں کے اندر میں نے بھی بہت سارے افراد سے ملاقات کی ہے اور بہرحال ہمارا شعبہ ایسا ہے کہ لوگوں سے کثرت کے ساتھ ملاقات تو ہوتی ہے، تو مجھے بہت کم افراد نے اتنا متاثر کیا جتنا ڈاکٹر صاحب نے متاثر کیا، بہت زیادہ. وہ ہمارے سینئر بھی تھے اور کھارادر کے اندر ہم ان کو دیکھا کرتے تھے، پھر بعد میں تو وہ ظاہر ہے کہ بہت جگہوں پر آتے تھے جاتے تھے. جینیس، بہت جینیس، انتہائی جینیس، اور انتہائی جینیس ہونے کے ساتھ انتہائی دیندار، اور انتہائی دیندار ہونے کے بعد انہوں نے جو زندگی گزاری ہے، آپ کہیں کہ مثال کے طور پہ وہ چاہتے تو یہ ٹیمپرنگ وغیرہ کر کے وہ کروڑوں بنا سکتے تھے، ایک تو باصلاحیت تھے، مگر ایک چیز جس نے ان کو روکے رکھا وہ تھی خوف خدا کہ بالآخر پروردگار عالم کی بارگاہ میں جانا. تو مجھے یاد ہے ایٹ دا اینڈ آف دا ڈے وہ گاڑی بھی نہیں بنا پائے. میڈیکل ڈاکٹر، ایکسٹرا جینیس، بہت سمجھدار، بہت دیندار، آخر میں ان کے پاس گاڑی بھی نہیں تھی. لیکن میں یہ سوال کرتا ہوں اپنے آپ سے کہ جب ان کا انتقال ہوا سیٹسفیکشن کتنی ہوگی؟ یعنی اگر ایک انسان اس دنیا سے اس عالم میں جا رہا ہے کہ اسے ایک اطمینان ہے کہ میں نے کسی کا حق نہیں مارا، تو سیٹسفیکشن کتنا ہوگا؟ اور یہ سیٹسفیکشن وہ ہے کہ جس کے بعد انسان توقع کر سکتا ہے کہ اس کو صدا سنائی دے کہ یا ایتہا النفس المطمئنہ، اے اطمینان رکھنے والے نفس، ارجعی الی ربک، پلٹ آ اپنے رب کی بارگاہ میں اس عالم میں کہ تو اپنے رب سے راضی، تیرا رب تجھ سے راضی. درود بھیجے گا محمد و آل محمد. ویل للمطففین، تو تباہی ہے، بربادی ہے ان لوگوں کے لیے کہ جو تطفیف کرتے ہیں، ناپ تول میں کمی کرتے ہیں. الذین اذا اکتالوا علی الناس یستوفون، کہ جب لوگوں سے وصول کرنے کا معاملہ ہو تو پورا 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 پورا، اس کے اندر تو کوئی کمی نہیں. واذا کالوہم او وزنوہم، لیکن اگر تول کے یا مناپ کے پیمائش کر کے دوسروں کو دینے کی باری آئے تو اس موقع پر وہ اس کے اندر کمی کرتے ہیں. الا یظن اولئک انہم مبعوثون، کیا ان کو یہ خیال نہیں آتا کہ ان کو خدا کے سامنے واپس زندہ کر کے پیش کیا جائے گا؟ یعنی ان کو خوف خدا نہیں؟ اب غور فرمائیے کہ یہاں پر پروردگار عالم نے وہ انداز اختیار کیا جو کبھی کبھی آپ دیکھتے ہیں کہ کوئی جوان جو ہے وہ آؤٹ آف ٹریک ہونے لگے تو اس کو کہتا تم کو خدا کا خوف نہیں ہے، ऐसा लगता है कि तुम्हें तो मरकर खुदा की बारगाह में हाजिर ही नहीं होना। ये जो जुमला है ना, उसको परवरदिगार आलम ने अपने अंदाज से यहाँ पर बयान किया है कि इनको ये गुमान नहीं होता कि उनको एक मरतबा फिर खुदा की बारगाह में पेश भी होना है। यानी लग ये रहा है कि जैसे इनको ये ख्याल आ चुका है कि इस दुनिया के अंदर हमेशा हमेशा के लिए हमको रहना है, किसी और को मरना हो तो मरना हो, हमको तो बहरहाल नहीं मरना। अगर ये चीज़ हट जाए, इसको कहते हैं कंस्ट्रक्टिव फियर, कि एक तामीरी खौफ खुदा के जो एक इंसान के दिल में अज़मत परवरदिगार के नक्श के गहरे होने की वजह से कायम होता है। एक होता है नेगेटिव खौफ, वो होता है मिसाल के तौर पर सांप है, तो ऐसा नहीं है कि हम कुछ करेंगे तो ही वो काटेगा ना, आप कुछ भी ना करें तो उसको तो डंक मारना है, या बिच्छू है तो आप उसको हाथ पे लेके चेक करेंगे कि ये डंक मारता है कि नहीं मारता, उसका तो काम ही है। तो ये जो खौफ आपका डर या उससे है, ये है एक नेगेटिव खौफ, इसलिए कि आपको मालूम है कि इसका काम ही है। या इसी तरीके से मिसाल के तौर पर फ़र्ज़ कीजिए कि आपने देखा कि सॉकेट है और उसके अंदर दो सुराख मौजूद हैं, तो करंट आ रहा है या नहीं आ रहा, तो आप उंगलियां डाल के चेक करेंगे उसके अंदर क्या पता चले। तो अगर कोई बच्चा कर भी रहा होगा तो आप अरे अरे हट जाओ, इसलिए कि वो ये नहीं देखेगा कि तुमने कोई कसूर किया है या नहीं किया है, बहरहाल तुमने अगर उंगलियाँ डाली तो करंट तो लगेगा। तो ये नेगेटिव है। लेकिन एक होता है पॉजिटिव, एक कंस्ट्रक्टिव फियर, कि जिसके नतीजे में इंसान अपने आप को कंट्रोल करता है, सेल्फ डिसिप्लिन की तरफ आता है। माँ से बच्चे बहुत अटैच होते हैं, तो माँ कभी कहती है कि देखो ऐसा करोगे तो फिर मैं तुम्हारे अब्बा से शिकायत कर दूँ। अब अब्बा कोई ड्रैकुला है क्या है, क्यों यानी उससे क्यों खौफ महसूस हो रहा है? हम ये कहें कि नहीं, अब्बा ड्रैकुला भी नहीं है, बड़ी मोहब्बत करने वाला है, मगर यह है कि अब्बा का एक रोब है, वो मोहब्बत बहुत करते हैं, लेकिन ये है कि बहरहाल बच्चे के दिल में उसकी अजमत का अगर एहसास है तो फिर वो अपने आप को संभालता है। ये कंस्ट्रक्टिव फियर, बिल्कुल ऐसा ही यहाँ परवरदिगार आलम कहते हैं कि अला यज़ुन्नु, इनको ख्याल नहीं आता, उलाइका अन्नहुम मबऊसून, कि ये लोग वापस से मबऊस किए जाएंगे मैदान क़यामत में, इन्हें आना है लियौमिन अज़ीम, और वो दिन जो बड़ा अजमत वाला दिन होगा। अच्छा, वाकई उसकी अजमत में क्या शुबा हो सकता है, उस दिन की अजमत, क़यामत का दिन है, मैदान महशर, क़यामत का मैदान, लोग ही लोग नज़र आ रहे हैं, जिन्हों इंस को पेश किया जा रहा है, जन्नत और जहन्नम नज़र आ रहे हैं, दरमियान में पुलिस सिरात है, वहाँ पर नेमतें हैं, यहाँ पर भड़कती हुई आग है, फरिश्तों की सफ़े बनी हुई हैं, हिसाब किताब हो रहा है। तो दिन तो बड़ा अजमत वाला दिन है, बड़ा दिन, छोटा दिन तो नहीं है। लियौमिन अज़ीम, तो उस बड़े दिन में होना क्या है कि यौमा यकूमुन नासु लिरब्बिल आलमीन, वो दिन के जब इंसानों को खड़ा होना है आलमीन के पालने वाले के सामने। अब मैं आपसे चाहूँगा कि ज़रा सा इसके ऊपर रुक कर गौर करें कि परवरदिगार चाह क्या रहा था। परवरदिगार चाह ये रहा था, जो आयत से समझ में आ रहा है, कि खुदा ये चाह रहा था कंस्ट्रक्टिव फियर एक डिवेलप हो, कि अब तक अगर तुम ये नहीं समझे थे तो अब समझ लो कि इनको ख्याल नहीं आता कि इनको वापस से क़यामत के मैदान में बिलाखिर पेश होना है, वो दिन के जो बहुत अजमत वाला दिन होगा। मैंने कहा कि ये उसकी अजमत तो समझ में आ रही है, लेकिन ये समझ में नहीं आ रहा, यौम यकूमुन नासु लिरब्बिल आलमीन, वो दिन के जब तमाम इंसान खड़े होंगे आलमीन के पालने वाले के सामने, ये समझ में नहीं आ रहा। क्यों? इसलिए कि यहाँ अगर खुदा डराना चाह रहा है तो परवरदिगार को कहना चाहिए था कि वो दिन के जब तमाम इंसान खड़े होंगे खुदाए जब्बार के सामने, खुदा को कहना चाहिए था कि वो दिन जब सारे खड़े होंगे खुदाए कहार के सामने, वो भी जब्बार भी तो है कहार भी तो है। और जब खौफ एक क्रिएट करना है तो खुदा की उसी सिफत को पेश करना चाहिए। भाई आपके जहन में खौफ कब आएगा? जब ये कहा जाए कि जनाब देख लीजिएगा, फिर कानून अपना काम करेगा, फिर उसके बाद गिरफ्तार कर लिया जाएगा, फिर उसके बाद सज़ा हो सकती है। ये अगर चीज़ डेवलप करनी है तो ये तो नहीं कहा जाएगा कि आपकी ज़मानत भी हो जाएगी, फिर ये तो नहीं कहा जाएगा बस इसको आप किसी और तरफ मत ले जाइएगा। लेकिन ये है कि बहरहाल जो ये केस होते इसी तरीके से होता ना, कि आप अपने आप को कंट्रोल कीजिए, सही हो जाइए। क्यों? इसे कि बहरहाल अदालत के अंदर आपकी ज़मानत हो जाएगी। तो ये को मरबूत तो बात नहीं हुई, ये बात आपस में मरबूत नहीं हुई। मरबूत बात तो वो होगी कि जिसके अंदर अगर एक कंस्ट्रक्टिव फियर पैदा करना है, डेवलप करना है, तो उसके मुकाबले में तो सज़ा का खौफ दिलाया। यहाँ पर सज़ा की बात हो रही है, मगर सामने कहा क्या जा रहा है, यकूमुन नास लिरब्बिल आलमीन, वो आलमीन का पालने वाला है, उसके सामने खड़ा होना। अब ज़रा सा इसको समझने की कोशिश कीजिएगा। सूरह यासीन की एक आयत है जो बड़ी रहनुमाई करती है इस कॉन्सेप्ट को समझने के लिए। परवरदिगार आलम फरमाता है कि ऐ हबीब, आप तो उसको डरा सकते हैं, इन्नमा तुनज़िरु मन इत्तबअ ज़िक्र व खशिय अर्रहमान बिलग़ैब, आप तो बस उसको डरा सकते हैं کہ جو نصیحت کی اتباع کے لیے تیار ہو. ایک نمبر دو وخشی الرحمن, اور خدا رحمان کا خوف اس کے دل میں ہو بالغیب. وہی بات آ گئی, خدا رحمان کا خوف. اب خدا رحمان کا خوف کیوں ہوگا؟ رحمان تو رحم کرتا ہے, مرسی, اس کی تو رحمت ہے. جب وہ رحم کرنے والا ہے, وہ رحمان ہے, وہ مرسی کرنے والا ہے, تو پھر اس کے بعد پروردگار عالم کا خوف کیوں ہوگا؟ وخشی الرحمان بالغیب. اب یہ ایک دوسرے کو کمپلیمنٹ کرتے ہیں کہ خوف ہو تو انسان نصیحت کے اتباع کے لیے تیار ہو جائے. یعنی خوف ہے فیل ہو جاؤ گے, یہ ہو جائے گا, اچھا اچھا بولیے بھائی کیا کرنا ہے کہ جس سے ہم فیل نہ ہوں, تو اب وہ نصیحت سننے کے لیے تیار ہو رہا ہے. لیکن میرا سوال وہی ہے کہ خشی الرحمانہ بالغیب, یعنی کیا مطلب؟ آپ اندازہ کیجئے کہ ایک چھوٹا بچہ ہے نا, اس کی امیدوں کا مرکز اور محور کون ہوتا ہے؟ اس کی ماں. اس کو پانی پینا ہے, رحمت سمجھا رہا ہوں, عرض کر رہا ہوں رحمت کیا ہے. ایک بچہ ہے, اس کی امیدوں کا مرکز محور کون ہے؟ اس کی ماں, سینٹر. اسی لیے ماں کو کہا جاتا ہے نا, کا مطلب ہوتا ہے سینٹر, مرکز ہوا ہے. اس کو پانی پینا ہے, وہ کس کو کہے گا؟ اماں مجھے پانی پینا ہے. اس کو شربت پینا ہے, اماں مجھے شربت پینا ہے. اس کو آئس کریم کھانے کا, ماں مجھے آئس کریم کھانی ہے. وہ چاکلیٹ چاہیے گا, اماں مجھے چاکلیٹ چاہیے. کا ٹافی کا, اماں مجھے ٹافی چاہیے. اس کی امیدوں کا مرکز ہے اس کی ماں. یہاں تک کہ اگر کوئی ڈانٹ دے تو شکایت کس کے پاس کرتا ہے؟ اس نے مجھے یہ بولا. وہ کس کے پاس اگر کہتا ہے؟ اس کی ماں, اس کے پاس. اب اگر کوئی اس کو یہ کہہ دے کہ اگر تو ایسا کرے گا نا تو تیری ماں تجھ سے ناراض ہو جائے گی, پہلے تو وہ مانے گا نہیں. وہ کہے گا ماں کبھی ناراض بھی ہوتی ہے. وہی جملہ کہ رحمان کبھی ناراض بھی ہوتا ہے کہ اس کا خوف ہمارے دل میں ہو. لیکن اب اگلا مرحلہ کیا ہے کہ اگر اس کو یقین دلا دیا جائے کہ جناب یاد رکھیے گا, وہ جو تمہاری امیدوں کا مرکز تمہاری ماں ہے, یہ کرنے کی وجہ سے وہ ناراض ہو جائے گی, تو ایک مرحلہ آتا ہے کہ وہ سوچتا ہے کہ ارے اگر وہی جو میری امیدوں کا مرکز ہے وہی مجھ سے ناراض ہو گئی تو پھر میرا بنے گا کیا؟ آپ نے غور فرمایا, اگر وہی مجھ سے ناراض ہو گئی میرا بنے گا کیا؟ تو وہ بچہ یہ سوچتا ہے کہ ماں ناراض ہو گئی تو میرا کیا بنے گا. بندے کو یہ سوچنا چاہیے کہ خدا رحمان ناراض ہو گیا تو میرا بنے گا کیا. درود بھیجے گا محمد و آل محمد. اب ذرا ترتیب کے ساتھ دیکھیے, ویل للمطففین, ناپ تول میں کمی کرنے والوں کے لیے تباہی بربادی. اپنا معاملہ ہو تو پورا لیتے ہیں, دینے کی باری آئے تو کم تولتے ہیں. کیا ان کا خیال ہے؟ الا یظن اولئک انہم مبعوثون, کہ ان کو خدا کی بارگاہ میں قیامت کے دن پیش نہیں کیا جائے گا. وہ دن لیوم عظیم, کہ جو بہت عظیم دن ہوگا. وہ دن یوم یقوم الناس لرب العالمین, جس دن عالمین کے پالنے والے کے سامنے سب کے سب کھڑے ہوں گے. وہ جو عالمین کا پالنے والا ہے, اگر اسی نے تمہیں پالنے سے انکار کر دیا تو جہنم میں بھیج دے گا, ہوگا کیا؟ یہ وہ چیز ہے کہ جس کو یہاں پر سمجھایا گیا. کلا, ہرگز نہیں. ہرگز نہیں کا مطلب کیا ہے؟ کہ ایسی کوئی خوش فہمی ہے تو نکال دو. حساب جب ہوگا تو پھر حساب ہوگا. بے شک وہ رحمان ہے, بے شک وہ رحیم ہے, بے شک وہ مہربان ہے, بے شک وہ اپنے بندوں کے اوپر رحمت کرنا چاہتا ہے, مگر یہ ہے کہ بہرحال 100 پیسے کی اگر رحمت چاہیے تو 25 پیسے کا استحقاق تو ثابت کرو. 100 پیسے کی اگر رحمت چاہیے تو 25 پیسے کا استحقاق تو ثابت کرو. 25 پیسہ نہ صحیح تو 5 پیسے کی رحمت کا استحقاق وہ تو ثابت کرو. کچھ تو ایسا کرو کہ منہ دکھا سکوں وہاں پر. یوم یقوم الناس لرب العالمین, کلا, ہرگز نہیں. ان کتاب الفجار لفی سجی, یاد رکھو کہ جو فجار کا نام اعمال ہے, کتاب, کتاب الفجار, فجار کی کتاب, وہ کس میں ہے؟ کہ لفی سجین, وہ سجین میں ہے. اب یہاں پر یہ تین الفاظ جو ہیں ان کی تشریح درکار ہے, کتاب, فجار, سجی. کتاب آپ اردو میں بھی استعمال کرتے ہیں, یہاں پر کتاب کا مطلب ہے نوشتہ, کوئی بھی ڈاکومنٹ. دوسرے لفظوں میں, بہتر لفظوں میں, فائل. آپ کہتے ہیں نا کہ تھانے میں اس کی فائل موجود ہے, اس کی فائل موجود ہے, ریکارڈ سارا موجود ہے, فائل تیار ہو رہی ہے, فائل تیار ہو گئی. ان کتاب الفجار کا, فجار کی فائل, مگر وہ کہاں پر ہے؟ کہ سجین میں. فجار کس کو کہتے ہیں؟ فجار نکلا ہے فاجر سے, فاجر کی جمع فجار, اور فاجر نکلا ہے فجور سے. اور فجور نکلا ہے فجر سے. اور یہ لفظ آپ کے لیے مانوس ہے. آپ روزانہ صبح کے وقت جو نماز پڑھتے ہیں اس نماز کا نام ہے نماز فجر. یاد رکھیے گا جو کاٹ پیٹ کی جاتی ہے نا اس کو کہتے ہیں فجر. جو کاٹ پیٹ ہوتی ہے, جو شگاف ڈالا جاتا ہے اس کو کہتے ہیں فجر. فجور اسی کو کہتے ہیں. یہ اچھا بھی ہوتا ہے اور یہ برا بھی ہوتا ہے. اچھا ہوتا ہے کہ جس کے اندر سلیقہ ہو, ڈھنگ ہو, کوئی قرینہ ہو, کوئی طریقہ ہو, اس کو اچھا فجور کہا جائے. اور ایک ہوتا ہے برا فجور. میں مثال آپ کو آسان سی دوں, آپ یہ سب کے سب جتنے افراد ہیں, آپ نے مثلاً قمیض پہنی ہے, آپ نے ٹی شرٹ پہنی ہے, آپ نے پینٹ شرٹ پہنا ہوا ہے, یہ کہیں نہ کہیں آپ نے سلوایا ہے نا, تو سلوانے کے لیے درزی بھی کاٹتا ہے, درزی بھی کاٹتا ہے. مگر آپ کہتے ہیں کہ کیا ہنر ہے, کیا طریقہ ہے کہ اس نے کتنے اچھے طریقے سے اس کو کاٹا ہے میجرمنٹ کے ساتھ باقاعدہ. اب سیدھی سی بات ہے کہ اگر آپ کو اس کپڑے کے اندر گلا بنانا ہے تو ایسے تو نہیں بن جائے گا, کچھ کاٹ پیٹ تو کرنی پڑے گی. اگر آستین بنانی ہے تو ایسی تو نہیں بن جائے گی. آستین بنانے کے لیے بہرحال آپ کو کچھ اپنا ہنر تو دکھانا پڑے گا. شلوار بنانی ہے تو اس کو بنانے کے لیے بہرحال سینا تو پڑے گا نا. اس کو کہتے ہیں کہ جناب یہ جو کاٹ پیٹ ہے یہ تو اچھی ہے, اس میں کوئی خرابی نہیں. ایک وہ کاٹ پیٹ ہے کہ جو بری ہے. وہ کیسے ہے کہ مثال کے طور پر ایک صاحب آئے اور آنے کے بعد کینچی کو جہاں سے ان کا دل چاہے چلانا شروع کر دیا. تو آپ مجھے بتائیے کہ آخر میں ہوگا کیا, وہ کپڑا دھجیوں میں تقسیم ہو جائے گا, اس سے آپ کا لباس نہیں بن پائے گا. اب تو آپ اس کو تہبند کے طور پر بھی استعمال نہیں کر پائیں. یہ جو کارپیٹ ہے یہ بھی کہیں بنا ہے, ایک سائز ہے, تو کہیں نہ کہیں اس کو کاٹا گیا ہے, کہیں اس پہ سلائی لگائی گئی ہے, مگر جو نتیجہ ہے وہ حسین ہے, خوبصورت ہے. آپ یہاں پر بچھاتے ہیں تو اچھا لگتا ہے. لیکن اگر کوئی دوسرا کہے کہ صاحب انہوں نے بھی تو کاٹ کر ہی بھیجا تھا, میں تھوڑا اور کاٹ دیتا ہوں, اور یہاں پر آ کر تو کہیں گے یہ پاگل ہو گیا ہے, مجنو ہے, اس نے بھی کاٹا تھا, اس نے بھی کاٹا. کہ اس نے ڈھنگ سے کاٹا تھا, آپ نے جو کاٹا ہے وہ انتہائی بے تکے انداز میں کاٹا ہے. آپ نے غور فرمایا, یہی معاملہ آپ آپریشن میں لے لیں, وہ قاتل نے بھی پیٹ پھاڑا تھا اور ڈاکٹر نے بھی پیٹ چیر دیا, مگر قاتل نے جو پیٹ پھاڑا تھا تو آپ اس کو سزائے موت دیتے ہیں, ڈاکٹر جب پیٹ کو چیر دیتا ہے تو آپ اس کو فیس دیتے ہیں. تو اس کو سزا کیوں دیتے ہیں, اس کو فیس کیوں دیتے ہیں؟ کہا اس نے صحت مند بنانے کے لیے چیرا تھا, اس نے زندگی سے محروم کرنے کے لیے پیٹ پھاڑ دیا تھا. آپ ذرا غور کیجئے, وہ چیرنے کے بعد صحیح کر کے سی بھی رہا ہے, اور یہ بس اس کا تو مقصد تخریب ہے, اس کا مقصد کوئی پازیٹیو نہیں ہے. غور فرمایا آپ نے, یہی معاملہ فجر کا بھی. اگر آپ آسمان پر دیکھیں تو وہ بھی فجر ہے. کیا مطلب؟ یہ رات کی سیاہ چادر ہے, جب صبح کا وقت نمودار ہونا ہوگا تو اس سیاہ چادر میں ایک شگاف آ جائے گا, پو پھٹنا, اس کے نتیجے میں رات کی تاریکی ختم ہو جائے گی اور صبح کی سفیدی نمودار ہو جائے گی. یہ بھی فجر ہے, یہ اچھی فجر ہے. لیکن اگر انسان کو جو پروردگار عالم نے نفس کی پاکیزہ چادر عطا کی, اس پاکیزہ چادر کو بجائے اس کے کہ وہ اجلا رکھتا, صاف ستھرا رکھتا, اس نے اسی کو پھاڑ دیا, تو آپ انصاف سے مجھے بتائیے اس کو کیا کہا جائے؟ اس کو قرآن کہتا ہے فجار. قرآن کہتا ہے کہ یہ فاسق اور فاجر ہیں, یہ فجور کرنے والے ہیں, کہ ان کو ہم نے ایک نفس کی پاکیزہ چادر عطا کی تھی. ہونا کیا چاہیے تھا کہ جو آپ اپنے کپڑوں کے ساتھ کرتے ہیں, کپڑے آپ پہنیں گے تو میلا بھی ہوگا, جب میلا ہوگا تو آپ اس کو دھوئیں گے, ڈٹرجنٹ ڈالیں گے, سوپ ڈالیں گے, واشنگ مشین میں گھمائیں گے, نکالیں گے, استری کریں گے, پھر سے پہن لیں گے. یہ ہے مینٹیننس, یہ ہے مینٹیننس. کہ بھائی آپ یہاں سے اٹھ کر گئے تو سیدھی سی بات ہے یہاں پہ جھاڑو بھی لگے گا, جو مٹی وٹی ہے اس کو صاف بھی کیا جائے گا, کوئی کوڑا کرکٹ ہے اس کو ہٹا. یہ ہے مینٹیننس, یہ مطلوب ہے, یہ مقصود ہے. لیکن اگر آپ اپنے لباس کا خیال نہ رکھیں تو کیا ہونا ہے؟ بالآخر وہ میل اس کے اوپر جھمتا چلا جائے گا, بدبو آتی چلی جائے گی, یہاں تک کہ وہ پہننے کے بھی قابل نہیں رہے گا, بلکہ اتنا خستہ ہو جائے گا کہ ہاتھ رکھیں تو وہ پھٹ جائے گا. یہ جو کیفیت اس کی ہے, اگر انسان اپنے نفس کی پاکیزہ چادر کو مینٹین نہیں کرے گا تو پھر اس کے بعد کیا ہوگا؟ اس نفس کی چادر کے اوپر بھی داغ دھبے آنے لگیں گے, اور بالآخر وہ اس کیٹیگری کے اندر چلا جائے گا کہ جس کیٹیگری کا نام ہے فجار, اور پھر فجار والی فائل جائے گی سجین میں. آپ نے غور فرمایا, اگر وہ اس نفس کی پاکیزہ چادر کو داغدار ہونے کے ساتھ ساتھ دھوتا رہے, مینٹین کرتا رہے, تو اس پاکیزگی کے لیے قرآن لفظ دیتا ہے تزکیہ. وہ کہتا ہے کہ یہ ہے تزکیہ. تزکیہ کا مطلب کیا ہے؟ پاک رکھنا, پاک کرنا, یہ ہے تزکیہ, تطہیر اسی کو کہا جاتا ہے. یہاں پروردگار عالم نے کہا ان کتاب الفجار لفی سجین، یہ جو فجار ہیں ان کی جو کتاب ہے، ان کی فائل ہے، وہ سجین میں. سجین کیا ہے؟ کہ وما ادراک ما سجین، تم کو کیا پتا کہ سجین کیا ہے؟ یعنی اسی لیے میں نے لفظ سجین کی تشریح سے پہلے اگلی آیت آپ کے سامنے گزارش کی کہ یہ پروردگار عالم نے کہہ دیا وما ادراک ما سجین، تمہیں کیا معلوم کہ سجین کیا ہے؟ یہ بالکل وہی انداز ہے کہ وما ادراک ما لیلۃ القدر، تمہیں کیا معلوم کہ لیلۃ القدر کیا ہے؟ کہا ہم کو اتنا تو سمجھ میں آ رہا ہے کہ رات ہے، یہ بھی سمجھ میں آ رہا ہے کہ ماہ رمضان کی، یہ بھی سمجھ میں آ رہا ہے کہ بڑی عظیم رات ہے، ہزار مہینوں سے بہتر ہے، یہ خود قرآن نے سمجھا دیا. کہا ہاں، لیکن اس کے بعد یہ مت سمجھنا کہ پورا سمجھ پائے کہ وہ کیا ہے، تم نہیں سمجھ سکتے. ہاں کچھ آئیڈیا تمہیں ہوا کہ وہ کیا ہے، کچھ آئیڈیا ہوا، کچھ آئیڈیا ہونا اور ہے کمپریہینڈ کرنا کمپلیٹلی اور، ان دو چیزوں کے درمیان فرق ہے. بالکل اسی طریقے سے یہاں پروردگار عالم کہتا ہے کہ ان کتاب الفجار لفی سجین، کہ کتاب فجار فائل، ان کا ڈاکومنٹ، ان کا ریکارڈ جو فجار ہیں وہ کہاں پر ہے؟ کہ سجین میں ہے. وما ادراک ما سجین، مگر تم کو کیا پتا کہ سجین کیا ہے؟ کتاب مرقوم، لکھی ہوئی ایک کتاب، لکھا ہوا ایک نوشتہ. مرقوم اردو کے اندر بھی یہ لفظ استعمال ہوتا ہے رقم کرنا، ایک تو رقم وہ ہوتی ہے نوٹ کو جو کہا جاتا ہے، ایک ہے کہ ہم رقم کرتے رہیں گے، تو یہ رقم کرنا یعنی تحریر کرنا. اسی طریقے سے مرقوم، جس کو لکھا گیا، جس کو لکھا گیا اس کو کہتے ہیں مرقوم. تو کتاب مرقوم، اب ذرا لفظ کے اوپر غور کیجیے گا، سجن نکلا ہے سجن سے، اور سجن عربی کے اندر کہتے ہیں قید خانے کو، کہ جہاں پر کسی کو حبس میں رکھا جاتا ہے، محبوس میں رکھا جاتا ہے، محبوس کیا جاتا ہے، اس کو کہتے ہیں سجین، جیل خانہ. تو ابھی فائل کا تذکرہ ہو رہا ہے، پروردگار عالم فرما رہا ہے کہ وہ فائل بھی وہاں پر ہے. ان کتاب الفجار لفی سجین، یعنی یوں آپ سمجھ لیجئے کہ کوئی ریک ہے اور اس ریک کو سجین کہا جا رہا ہے، یعنی جیل جانے والوں کی فائل جہاں پر رکھی جا رہی ہے. وما ادراک ما سجین، کتاب مکرکوم، لکھی ہوئی کتاب. ویل یوم اذن للمکذبین، وہ دن کہ جب تباہی ہے ان لوگوں کے لیے کہ جو جھٹلانے والے، تکذیب کرنے والے. ایک ہی گنہگار، انہوں نے کہا نہیں بھائی دن تو بہت بڑا ہے، بے شک ہے کچھ نہ کچھ گڑبڑ ہم سے ہوئی بھی ہے، اللہ معاف کرنے والا ہے، ہم اپنے طور پہ قضا کفارہ بھی کچھ نہ کچھ کریں گے. یہ وہ افراد ہیں جو جھٹلانے والے نہیں ہیں، یہ بے عمل ضرور ہیں، یہ بد عمل ہو سکتے ہیں، ایک ہے جھٹلانے والے. جھٹلانے والے کا مطلب ہے کون سی قیامت، کیسی قیامت. اور یہ مت سمجھیے گا برادران عزیز کہ یہ صرف فرضی باتیں یا یہ ہم کہیں کہ ماضی کی باتیں نا، یعنی بہت ساری چیزیں ایسی تھیں کہ جن کے بارے میں سوچا کرتا تھا کہ واقعہ ایسا کوئی ہو بھی سکتا ہے. یہ انٹرنیٹ آنے کے بعد ان چیزوں کو ایکسیس کرنا بہت آسان ہو گیا. پڑھے لکھے افراد، دانشور افراد، حیات بعد الموت کا انکار، قیامت کا انکار، خدا کا انکار، اور بظاہر جو انداز ہے گفتگو ایسا لگتا ہے کہ واقعاً بہت پڑھے لکھے ہیں، بہت ڈیسنٹ افراد ہیں، لیکن یہ کہ نہیں، خدا کا انکار. یہاں پروردگار عالم کہتا ہے ویل یوم اذن للمکذبین، تباہی ہے، بربادی ہے ان لوگوں کے لیے کہ جو تکذیب کرنے والے ہیں. کس چیز کی جھٹلانے والے ہیں؟ الذین یکذبون بیوم الدین، یہ جھٹلانے والے ہیں قیامت کے دن کے، یوم الدین. یہ یوم الدین وہی ہے کہ جو آپ سورہ فاتحہ کے اندر بھی پڑھتے ہیں مالک یوم الدین، کہ وہ مالک ہے یوم الدین کا. دین کا ایک مطلب ہوتا ہے سزا اور جزا، ریوارڈ اینڈ پنشمنٹ، یعنی یہ قیامت کے دن کے منکر ہے. آپ نے ایک دفعہ اس کو مائنس کر دیا کہ نہیں کوئی قیامت کا دن نہیں ہے، تو پھر انصاف کی بات یہ ہے کہ کوئی شخص کیوں کوئی نیکی کرنے لگا، کوئی کیوں کرے گا؟ پھر اس کے لیے تو اتنا اعلیٰ ظرف ہونا پڑے گا کہ جہاں پر وہ کہے کہ نہیں جناب، خط نظر اس سے کہ یہ چیز حساب کتاب ہے یا نہیں ہے، ریوارڈ ہے یا نہیں ہے، پنشمنٹ ہے یا نہیں ہے، بہرحال مجھے یہ کام کرنا ہی چاہیے. یہ اس صورت میں ہو سکتا ہے کہ جب آپ کو دنیا کے اندر اپنا سروائیول بھی اسی صورت میں نظر آ رہا ہو، وہ ہو سکتا ہے. مثال کے طور پر ایک شخص ہے، وہ کہے کہ جناب خط نظر اس سے کہ میں قیامت کو مانوں نہ مانوں، لیکن یہ کہ بہرحال یہاں پر یہ جو سگنل ہے، اگر میں نہیں رکوں گا تو دوسرا بھی نہیں رکے گا، دوسرا بھی نہیں رکے گا تو ہم دونوں ٹکرا جائیں گے، کیوس ہے تو نہ وہ جیے گا نہ میں جیوں گا. یہ سویلائزڈ ورلڈ کے اندر دنیاوی قوانین کے لیے ہو سکتا ہے، मगर बरादरान अजीज आप इतना अगर कर भी लें, जो कि हो सकता है, मैं इनकार नहीं कर रहा, ये हो सकता है, मगर इतना आप कर भी लें तो माह रमज़ान के रोज़े तो नहीं रखवा सकते। माह रमज़ान के रोज़े तो इस तरीके से नहीं रखवाए जा सकते। आप उसके लिए फजर की नमाज़ तो नहीं पढ़ेंगे, जब क़यामत का दिन ही नहीं है, हिसाब किताब ही नहीं है, तो फिर उसके बाद क्या इसमें तो दुनिया के हवाले से तो हमारा कोई सर्वाइवल स्टेक पे नहीं लगा हुआ। ये तो खालिसतन वो रूहानियत की दुनिया है कि जहाँ पर क़ुरबतन इलल्लाह कि इंसान सुबह सुबह बिस्तर को छोड़ रहा है, ठंडे पानी से वज़ू कर रहा है, मुसल्ले पर आ रहा है, नमाज़ पढ़ रहा है। उसके लिए आप हज पर क्यों जाने लगे? हज पर तो आप नहीं जाएंगे, ज़ियारत पर आप क्यों जाने लगे? उसके लिए आप आज़ादारी क्यों करने लगे? फिर तो ये जो मुल्हिदीन हैं या जो दीन के मुनकरीन हैं उनका एतराज़ है। वो कहते हैं ये जितने दीनदार अफराद हैं ये बेवकूफ़ हैं, एक वो चीज़ जिसकी कोई हकीकत ही नहीं है उसके लिए वो काम किए जा रहे हैं, वो खुदा है ही नहीं माज़ल्ला, और कह रहे हैं ख़ुरबतन इलल्लाह। यानी ये ऐसा ही है कि आप ये कहें कि मैं सुपर हाईवे पर जा रहा हूँ, कहाँ पर? हैदराबाद। हैदराबाद है ही नहीं वहाँ पर, तो आप गाड़ी चला के जब दो घंटे के बाद वहाँ पहुँचेंगे तो ढूंढ रहे होंगे हैदराबाद, हैदराबाद है ही नहीं, तो मिलेगा कहाँ से? उनका कहना ये है। ये जो करने वाले हैं वो कहते हैं कि बच्चा तुम मानो ना मानो दो घंटे के बाद पता चलेगा कि हैदराबाद है या नहीं, ये तो दो घंटे के बाद पता चलेगा कि हैदराबाद है या नहीं है। तुमको लग रहा है कि हम वक्त ज़ाया कर रहे हैं, हमको ये लग रहा है कि हम वक्त ज़ाया नहीं कर रहे हैं, हम एक हकीकत साबिता की तरफ बढ़ रहे हैं। ये वो चीज़ है कि जो मसला हमेशा से चला आ रहा है। वमा युकज़्ज़िब बिही इल्ला कुल्लु मुतदिन असीम, परवरदिगार फरमाता है नहीं झुटलाता है क़यामत के दिन को मगर वो कि जिसके अंदर ये दो सिफात पाई जाए। ये दो सिफात अगर पाई जाती हैं तब वो क़यामत के दिन को झुटलाता है। वो मुतद होता है, वो असीम होता है। मुतद कहते हैं जालिम को, असीम इसम से निकला है, इसम का मतलब इस ये सीन वाला इसम नहीं, से वाला। असीम इसम से निकला है, से वाला, इसम का मतलब है गुनाह। मोतद जालिम, असीम गुनहगार, हर जालिम गुनहगार है, मगर यहाँ पर असीम का मतलब क्या है? मोतद जो दूसरों पर तजावुज़ करने वाला, एक आदमी है वो जुल्म करता है, आप उसको रोकेंगे, अरे खौफ खुदा करो, अरे तुम्हें क़यामत के दिन जवाब नहीं देना है, अगर यार जो करना चाहता हूँ उसे रोकने के लिए ये क़यामत की धमकी देते हैं, जो करना चाहता हूँ क़यामत की धमकी देते हैं, मैं उसको कत्ल करना चाहता हूँ ये मुझे रोकते हैं, क़यामत की धमकी देते हैं, मैं उसका माल लूटना चाहता हूँ ये धमकी देते हैं क़यामत की कि वहाँ पर तुमको पैदा किया जाएगा, हिसाब किताब देना पड़ेगा। तो आखिर में क्या करें? आखिर में बड़ा आसान सा तरीक़ेकार ये है कि इस क़यामत का इनकार करो, इस क़यामत का ही इनकार करो। बहुत लाइटर नोट पर आपकी खिदमत में अर्ज़ करूँ, ये उलमा इकराम बयान करते हैं, मैंने पहली मरतबा ये बात डॉक्टर कल्बे सादिक साहब से सुनी थी, बहुत खूबसूरत बात उन्होंने इरशाद फरमाई थी। ही वॉज अ स्वीट टॉकर, नो डाउट, खालिक दिना हॉल में मजलिस पढ़ रहे थे, उन्होंने बहुत अच्छी बात की थी कि एक बच्चा था कि जिसको रस्म बिस्मिल्लाह के तौर पर लाया गया, रस्म बिस्मिल्लाह के मौके पर लाया गया। अब ये हो सकता है कि हमारे जो टीनेजर्स हैं वो शायद वाकिफ़ ना हो कि ये रस्म बिस्मिल्लाह क्या होती है। रस्म बिस्मिल्लाह यानी उसकी एक फॉर्मल एजुकेशन शुरू करने के लिए उस्ताद के सामने उसको बिठाया जाता। अब एक तरह से एक पार्टी टाइप आपसे सेलिब्रेशन हो रहा है कि बच्चा पढ़ेगा, तो उस वक्त तो रस्मी तौर पे सिर्फ बिस्मिल्लाह ही उसको पढ़ाई जाती है, फिर बाद में जाहिर है कि कारी साहब उसको और पढ़ाएंगे। तो उसको लाया गया और बड़ा स्मार्ट बच्चा था। अब जाहिर है कि जिस तरह से एंट्रेंस टेस्ट की तैयारी करवाई जाती है ना, उसी तरीके से इस बच्चे को भी प्रिपेयर किया गया था कि बेटा कारी साहब पूछेंगे, इतने लोग बैठे होंगे, तो उनके सामने जब वो कहें कि पढ़ो बिस्मिल्लाह तो तुम पढ़ना, क्या पढ़ना है? बिस्मिल्लाहिर्रहमानिर्रहीम। क्या पढ़ोगे? बिस्मिल्लाहिर्रहमानिर्रहीम। एक बार फिर सुनाओ, बिस्मिल्लाहिर्रहमानिर्रहीम। ठीक है? क्या ठीक है? 10 मरतबा 15 मरतबा 20 दफ़ा आपने मश्क करा दी, ट्रेन कर दिया, नाउ ही इज़ फुल्ली इक्विप्ड, पूरी तरीके से प्रिपेयर्ड है। और अब जाहिर है कि सब लोग आ गए, कारी साहब भी बैठ गए, कारी साहब के सामने जानवे तलमस तय करा के उसको बिठा दिया गया, एक टेबल के ऊपर कुरान मजीद खुला हुआ है और रख दिया गया, और कारी साहब ने कहा पढ़ो बेटा बिस्मिल्लाहिर्रहमानिर्रहीम। ये खामोश का बेटा, वो हो सकता है प्रेशर हो, नर्वस हो जाते हैं बच्चे, इतने लोग हैं, बड़े बेटा पढ़ो बिस्मिल्लाहिर्रहमानिर्रहीम। तीसरी दफा बेटा पढ़ो बिस्मिल्लाहिर्रहमानिर्रहीम, 5-7 दफ़ा 8 दफ़ा कोशिश कर ली, वो टस से मस नहीं हो रहा। अब जाहिर है कि बच्चों बच्चे के जो माँ बाप हैं उसके लिए एम्बेरसमेंट है, शर्मिंदगी है कि ये कैसी रस्म बिस्मिल्लाह हो रही है कि बच्चा बिस्मिल्लाह ही नहीं पढ़ पा रहा। तो अब ज़ाहिर है कि अम्मा अब्बा सब आ गए, उन्होंने कहा बेटा पढ़ो, इस तरह से तो ना करो, तुमने तो पहले इतनी मरतबा तो सुनाया था, तो पढ़ो। तो किसी ने आकर ये कहा कि बेटा क्या हुआ, नहीं पढ़ सकते? अरे पढ़ना तो आता है, कभी पढ़ क्यों नहीं रहे? अच्छा पढ़ना आता है तो फिर पढ़ क्यों नहीं रहे? तो मैं पढ़ इसलिए नहीं रहा हूँ कि आज अगर बिस्मिल्लाह पढ़ूँगा तो जान छूटेगी नहीं। ये कारी साहब छोड़ेंगे नहीं, आज पढ़ाएंगे बिस्मिल्लाह, कल पढ़ाएंगे अल्हम्दुलिल्लाह, फिर अर्रहमान अर्रहीम, फिर सूरह फातिहा कंप्लीट होगा, फिर सूरह बकरा शुरू होगा, ये वन्नास तक पढ़ाए बगैर छोड़ेंगे नहीं। तो मैं चाहता ये हूँ कि आज ही इनकार कर दूँ ताकि बिस्मिल्लाह पर ही मामला ख़त्म हो जाए और वन्नास तक ना पढ़ना पड़े। अब ये तो लतीफ़ा है, लेकिन अगर आप देखें ना तो इंसाफन क़यामत के इनकार के पीछे ये चीज़ छुपी हुई है। भाई क़यामत को मानो, होगा क़यामत में क्या क्या मानना है? क़यामत को मानो, क़यामत का मानने का मतलब ये है खुदा के सामने जाना है, अच्छा ये भी मानना पड़ेगा, और का हिसाब किताब होगा, और पुल सिरात होगा, और वो पुल सिरात कैसा होगा, बाल से ज़्यादा बारीक होगा, तलवार की धार से ज़्यादा तेज़ होगा, आग से ज़्यादा गर्म होगा, और जन्नत है जहन्नम है, जहन्नम के अंदर ये होगा ये। अरे भाई ये सब क्यों होगा? का शराब पियोगे तो होगा, जुआ खेलोगे तो होगा, नमाज नहीं पढ़ोगे तो होगा, रोज़ा नहीं रखोगे तो होगा, गीबत करोगे तो होगा, बेगुनाह कत्ल कर दोगे तो होगा, ये होगा वो होगा। तो मैं तो कुछ कर ही नहीं सकता। चाहता है कि वो गुनाह करे, चाहता है कि वो सद्दाम बने, चाहता है कि वो यजीद बने, चाहता है कि वो बनू उमैया वाले सारे काम करे। जब वो ये सब कुछ करना चाहता है और इस सारे करने की राह में रुकावट क्या है? रुकावट है क़यामत का खौफ। परवरदिगार फरमाता है वमा युकज़्ज़िबु बिही इल्ला कुल्लु मुतदिन असीम, कि नहीं झुटलाते क़यामत के दिन को, हिसाब किताब के कॉन्सेप्ट को, मगर वो कि जो मुतद होते हैं, जो असीम होते हैं, जो तजावुज़ करना चाहता है, जो जुल्म करना चाहता है, वो पनाह ढूंढता है इनकार क़यामत में। जो गुनहगार होता है, गुनाहों को करना चाहता है, तो वो पनाह ढूंढता है इनकार क़यामत में। इज़ा तुतला अलैहि आयातुना, जब उसके सामने हमारी आयतें पढ़ी जाती हैं, काला, तो वो कहता है असातीरुल अव्वलीन, ये पिछले लोगों की दास्तानें हैं, क्या सुना रहे हो यार, ये तो कहानियाँ हैं। मूसा ने ये कहा, फिरौन ने ये कहा, इब्राहिम ने ये कहा, नमरूद ने ये कहा, बनी इसराइल ने ये कहा, उसने ये कहा, इसने ये कहा, तो कहानियाँ सुना रहे हो, नऊज़ुबिल्लाह मिन ज़ालिक। वो कहते हैं असातीरुल अव्वलीन, ये गुज़िश्ता लोगों की कहानियाँ हैं। कल्ला, परवरदिगार फरमाता है हरगिज़ नहीं, हम कोई नावल या फिक्शन नहीं सुना रहे हैं। असल मसला ये है, बल राना अला कुलूबेहिम मा कानू यक्सिबून, मा कानू यक्सिबून की वजह से राना अला कुलूबेहिम, मा कानू यक्सिबून, जो उन्होंने कमाया है उसकी वजह से उनके दिलों पर जंग आ चुका है। ये कुरान मजीद की ताबीर है, नोट कीजिएगा, यानी गुफ्तगु मरबूत है। माफी चाहता हूँ जो अफराद बाद में आए उनको शायद वाजे नहीं हो पाएगी बात, लेकिन गुजारिश की थी कि असल मसला क्या है, मेंटेन नहीं किया है आपने, बस आपने से मेरी मुराद ये है कि ये जो आयत बता रही है, जब मेंटेन नहीं किया है तो वो दाग धब्बे बढ़ते चले गए। जब वो दाग धब्बे बढ़ते चले गए तो अब ये कपड़ा इतना आलूदा हो चुका है, खस्ता हो चुका है, फुज्जार, अगर उसको मेंटेन किया होता, तस्किया होता तो वो धुल जाता जो जंग था। मगर ये है कि मां कानू यक्सिबून, जो इनके करतूत हैं उनकी वजह से वो पहला नुक्ता सियाह के जो फ़कत नुक्ता और डॉट था, मगर वो एकुमुलेट होते 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 आखिरकार पूरा जंग बन चुका है। अब जब ये जंग आलू दे, इट्स नॉट वर्किंग, अब इसके अंदर वो नतीजा हासिल नहीं हो पा रहा। यहाँ पर अगर आप देखें ना, वो आयत समझ में आती है कि ख़त्म अल्लाह अला कुलूबेहिम, अल्लाह ने इनके दिलों पर मोहर लगा दी। दिलों पर मोहर लगा दी खुदा ने जानबूझ के ऐसे ही विदाउट एनी गुड रीज़न, कि जब ये उस दाग धब्बे को दूर करने के लिए तैयार नहीं है तो बट नेचुरल उसका आखिरी अंजाम यही होना था। हिन्ना हदई ना हो सबीला, हमने रास्ता बता दिया। यानी आप एक साहब को कह रहे हैं कि जनाब ये रहा बाथरूम, जाइए और नहा ली, नहीं नहाते का शैम्पू भी रखा हुआ है, टॉवल भी है, शावर भी है, गर्म पानी भी है, ठंडा पानी भी है, सब कुछ है, जाइए जाकर नहा लीजिए, 5 दिन हो गए वो नहीं जाते, 10 दिन हो गए नहीं जाते, महीना हो गया नहीं जाते, आखिर में क्या होना है? आप मुझे बताइए आखिर में होना क्या? आखिर में होना ये है कि जो उसके बालों पे लगा हुआ मैल था वो बढ़ते बढ़ते कहाँ पहुँच जाए, जो बदबू है वो कहाँ जाएगी? ये वो चीज़ है कि जिसको इसके अंदर समझाया गया बातनी एतबार से दुरुद भेजिएगा मोहम्मद वाले। अब मैं मुंतजमीन की तरफ से इशारे का यूं मुंतजर हूँ, मुझे शुजा साहब नज़र नहीं आ रहे। शुजा साहब आ गए क्या? अरे पानी, अच्छा आप पिलाइए पिलाइए। अच्छा देखें शुजा साहब, आप इस तरीके से आएंगे तो कैसे पता चलेगा? क्योंकि आपका वजूद ऐसा है कि आप आते हैं तो ऐलान की ज़रूरत तो होती नहीं, दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। भाई हमारे भाई के इस्तकबाल के लिए बाबा से बुलंद दुरूद भेजिए मोहम्मद वाला। तो अब परवरदिगार आलम उसका नतीजा बयान करता है। एक तो यह है कि दिल के ऊपर जो मैल जमा हो गया तो ये उजला नहीं रहा, साफ नहीं रहा। अब उसका नतीजा क्या है कि दुनिया में तुम्हें वो बातें जो बयान हो रही हैं वो एक्सेस नहीं कर पा रही, उस दिल के अंदर पेनिट्रेट नहीं कर पा रही, इसलिए कि मैल दरमियान में एक ऑब्स्टिकल बन चुका है, एक हिंड्रेंस बन चुका है। कल्ला, हरगिज नहीं। इन्नहुम अन रब्बिहिम यौमा इज़िन लमाजूबून। अब एक असर जो वहाँ पर जाहिर होगा वो क्या होगा? उस दिन ये रहमत खुदा से हिजाब में होंगे। अब ये परवरदिगार आलम की रहमत को हासिल नहीं कर पाएंगे। जब दुनिया में उन्होंने अपने दिलों को जंग आलूद रखना कबूल कर लिया तो यहाँ पर हिजाब उन्होंने जो दिल पर तारी किया था उसके नतीजे में वहाँ पर भी वो रहमत खुदा से हिजाब में रहेंगे, फिर रहमत खुदा उन तक पेनिट्रेट नहीं करेगी। हिदायत के सिग्नल जो कबूल करने के लिए तैयार है वो वहाँ पर रहमत खुदा के सिग्नल्स को रिसीव कर पाएगा, लेकिन अगर इसके लिए ये तैयार नहीं है तो फिर उसके लिए वो तैयार है। अगर ये इसके लिए तैयार नहीं है, और यकीन जानिए कि इंसान कांप जाए अगर इन आयतों को पढ़े कि परवरदिगार आलम किन चीज़ों को किसके ऊपर मौकूफ़ कर रहा है। ये कंडीशनल है माई डियर, परवरदिगार फरमा रहा है इन्नहुम अन रब्बिहिम यौम इज़िन लमहजूबून। अब उसका नतीजा क्या होगा? सुम इन्नहुम लसालुल जहीम, फिर उसके बाद उनको जहन्नम के अंदर दाखिल कर दिया जाएगा। और फिर ये कहा जाएगा, ये टू एड इंसल्ट टू इंजुरी, कि एक तो सज़ा तो मिल ही रही है मगर साथ ही साथ उस सज़ा के उसकी जो तौहीन है उसका भी पूरा पूरा इंतज़ाम किया जा रहा है। यानी वो ज़रा जुमला देखिए कि परवरदिगार कह रहा है सुम युकाल, फिर उसके बाद उनसे कहा जाएगा, जहन्नम में दाखिल किया जाएगा और उनसे ये कहा जाएगा हाज़ल लज़ी कुंतुम बिही तुकज़्ज़िबून, यही वो है कि जिसका तुम इनकार किया करते थे, जिसको तुम झुटलाया करते थे। वो दो घंटे के बाद हैदराबाद आ गया, वो जिसके लिए वो कह रहे थे कि हैदराबाद है ही नहीं तो दो घंटे के बाद आएगा क्या, वो दो घंटे के बाद आ गया, ये आ गया। इसी तरीके से कि युसुम युकालो हाज़ल लज़ी कुंतुम बिही तुकज़्ज़िबून। अब उसके बाद फिर परवरदिगार आलम ने एक साइमल्टेनियस कॉन्ट्रास्ट 180 डिग्री के ऊपर परवरदिगार फरमाता है ये तो फुज्जार का मामला था, अब उसके बाद सुनो अबरार का क्या मामला है। फुज्जार फजर से निकला है, अबरार बिर से निकला है। ये अगर आपके जहन में हो, नेकी करने वाले बिर, परवरदिगार आलम ने इस इस्तिलाह को कुरान मजीद के अंदर इस्तेमाल किया, लैसल बिर अंतवल्लु वुजूहकुम क़िबल अल-मशरिक वल-मग़रिब वलाकिन अल-बिर्र मन आमना बिल्लाहि वल-यौमिल आखिर, वो जो सिलसिला चलता है मशहूर आयत, लन तनालुल बिर्र हत्ता तुनफिकु मिम्मा तुहिब्बून, चौथा पारा जहाँ से शुरू होता है। तुम हरगिज बिर तक नहीं पहुँच सकते, लन तनालुल बिर्र, बिर यानी नेकी का कमाल, तुम उस तक नहीं पहुँच सकते। कब? हत्ता तुनफिकु मिम्मा तुहिब्बून, जब तक तुम उसमें से कुछ खर्च ना कर दो कि जो अल्लाह ने तुमको दिया है। एक कंडीशन आप देखें, लन तनालुल बिर्रा, तुम अगर अबरार में शामिल होना चाहते हो तो बिर को हासिल करो। बिर मिल नहीं सकता जब तक तुम अपने दिल को इतना बड़ा ना करो, हत्ता तुनफिकु मिम्मा तुहिब्बून, जो तुम्हें खुदा ने दिया है वो सारा नहीं, उसमें से कुछ खुदा की राह में देने की सूरत में तुम्हें यह मनसब और मकाम मिलेगा। एक आखिरी जुमला अर्ज करूं आपकी खिदमत में, एक आम नेकी करने वाले में और आले मोहम्मद में क्या फर्क है? क्या फर्क है? एक फर्क यह है कि अगर खुदा ने दिया है ना, उसमें से कुछ ये खर्च कर दे तो अबरार में शामिल हो जाए। कुछ खर्च करने पर अबरार में शामिल होते हैं, आले मोहम्मद ने कुछ खर्च नहीं किया, सब कुछ खर्च कर दिया। یہاں پروردگار عالم فرماتا ہے ان کتاب الابرار لفی علیین، ابرار کا جو نوشتہ ہے، ابرار کی جو فائل ہے یہ ہے علیین میں، فجار کی فائل تھی سجین میں، ابرار کی جو فائل ہے وہ ہے علیین میں، سجین سجن سے نکلا تھا، علیین علی سے نکلا، بلندی علوف علیین. پھر اس کے بعد فرمایا وما ادراک ما علیون، اور تم کو کیا معلوم کہ یہ علیون کیا ہوتا ہے، علیین کیا ہوتا ہے. ہم دعا بھی مانگتے ہیں نا، اے پروردگار اعلیٰ علیین میں جوار معصومین میں جگہ عطا فرما. یہ لفظ علیین یہاں سے آیا ہے، پروردگار فرماتا ہے کہ وما ادراک ما علیون، تمہیں کیا معلوم کہ علیون کیا ہے، کتاب مرقوم، یہ بھی لکھی ہوئی ایک کتاب، یہ بھی لکھی ہوئی ایک فائل ہے، یہ بھی ایک نوشتہ ہے، یہ بھی ایک ڈاکومنٹ ہے. یشہدہ المقربون، کہ جس کے اوپر مقربین کی گواہی بھی ہے، مقربین کی گواہی بھی ہے، ابرار، ابرار کے اوپر مقربین کی گواہی بھی ہے، یہ فرشتے بھی ہیں، یہ خود معصومین بھی ہیں. پھر اس کے بعد ارشاد ہوتا ہے ان الابرار لفی نعیم، یہ جو ابرار ہیں ان کو ہم نعمتوں میں رکھیں گے، کمفرٹ میں رکھیں گے، ریلیکس. علی الارائک ینظرون، یہ مسندوں پر بیٹھے ہوں گے، دیکھ رہے ہوں گے سارا تماشا کہ کیا ہو رہا ہے. تعرف فی وجوہہم نظرۃ النعیم، اور اے حبیب آپ دیکھیں گے تو آپ کو ان کے چہروں پر شادابی کے آثار نظر آئیں گے. یسقون من رحیقٍ مختوم، ان کو پلائی جائے گی وہاں پر وہ شراب کہ جس کے اوپر مہر لگی ہوگی، ختامہ مسک کہ جس کے اوپر مشک و عنبر کی مہر لگی ہوگی. وفی ذلک فلیتنافس المتنافسون، اور یہ ہے وہ کہ جس کے لیے تیزی دکھانے والوں کو تیزی دکھانی چاہیے. یہ ہے پروردگار کی طرف سے ایک طرح سے ایڈ. آپ کہیں کہ یہ کیا چیز ہے، کہ یہ وہ اشتہار ہے جو پروردگار عالم کی طرف سے کہ ہری اپ، ڈونٹ مس دا چانس، ڈونٹ مس دا بس. یہ وہ ہے کہ جس کے لیے تم کو تیزی دکھانی چاہیے. یہ پروردگار عالم نے کہا تمہیں کیا معلوم علیون کیا ہے، پہنچو گے تو پتا چلے گا. اور پھر کہا کہ اس کے لیے تیزی دکھانے والوں کو تیزی دکھانی چاہیے. آپ ذرا اندازہ دیکھیے، انداز دیکھیں کہ باقاعدہ وہ جو مارکیٹنگ، خدا سے زیادہ بہتر کون مارکیٹنگ کر سکتا ہے. تو پروردگار عالم نے پورا یہ ایڈ تیار کیا ہے کہ اس کو دیکھو، اور اس کے دیکھنے کے ذریعے سے اس آئینے میں سمجھنے کی کوشش کرو کہ وہاں پر تمہارے رب نے کیا رکھا ہوگا. لیکن یہ بہت عجیب بات تھی برادران عزیز، کہ پروردگار عالم کہہ رہا ہے کہ آپ دیکھیں گے کہ ان کے چہروں پر شادابی کے آثار ہوں گے. تو ہم کو سمجھنا چاہیے کہ یہ شادابی کے آثار کیسے ہوں گے. کوئی اور بھی تو طریقہ ہوگا کہ جس کے ذریعے سے ہمیں شادابی کا کچھ تو پتہ ملے. شاید اسی لیے پیغمبر اکرم نے کہا تھا کہ مومن کے ایمان کی علامت یہ ہے کہ اگر علی کا ذکر اس کے سامنے کیا جائے تو اس کا چہرہ شاداب ہو جاتا. وآخر دعوانا ان الحمد للہ رب العالمین. میں اپنے برادر محترم سے، مکرم سے، یقین کیجئے کہ معذرت چاہتا ہوں، مگر مجھے بہت تاخیر سے نظر آئے، ورنہ میں پہلے سے کچھ وائنڈ اپ کرنے کی کوشش کرتا. ایک گزارش ضرور ہے، ایک گزارش ضرور ہے کہ یہ اب چند آیتیں اس کی باقی ہیں. یہ میری آپ سے گزارش بھی ہے، درخواست بھی ہے، اپیل بھی ہے. 83واں سورہ ہے، سورہ متففین 30ویں پارے میں ہے. بڑی آسانی کے ساتھ آپ اس کو لوکیٹ کر لیں گے. اگر ہو سکے تو گھر پر جا کر باقی آیتوں کو بھی پڑھیے گا، آپ کو مایوسی نہیں ہوگی. یہ میں آپ کو اطمینان دلاتا ہوں کہ یہ کوئی معمہ نہیں ہے، یہ کوئی پزل نہیں ہے. ہاں، قرآن کی جو گہرائی ہے، گہرائی ہے، وہ تو یقیناً کہاں ایک انسان کے بس کی بات ہے، مگر اپنے ظرف کے مطابق انسان بہرحال استفادہ بھی کر سکتا ہے، کچھ نہ کچھ امپروو بھی کر سکتا ہے. پروردگار عالم آپ کا، ہمارا، منتظمین کا، اور خاص طور پر ہمارے بھائی شجاع رضوی صاحب کا حامی و ناصر ہو. میں آپ کے لیے دعا گو ہوں. مصائب انشاءاللہ شجاع صاحب پڑھیں گے تو اسی کو آپ مجلس کا تتمہ سمجھ لیجیے گا. بر محمد و آل محمد صلوات.